نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي ربي يسر ولا تعسر وتمم بالخير شکر گزار بننے کے فوائد اس میں سے آج ہم شکر کی حقیقت دیکھیں گے آپ دیکھیے کہ ہم بچپن سے ایک لفظ بولتے آ رہے ہیں اللہ کا شکر شکر کیجئے شکر کرنا کرانا لیکن بہت سارے لوگ چیزوں کی حقیقت سے آگاہ نہیں ہوتے آپ کہیں گے لیکن قبلا شکر کوئی نئی چیز ہے جو ہم جاننے لگے ہیں تو مثلا آپ آج کل ایک ٹرینڈ دیکھتے ہیں شروع سے دودھ پیتے آ رہے ہیں شروع سے الائچی کھاتے آ رہے ہیں زیرہ بھی ہے لیکن آج کل آپ کو بہت ساری ویڈیوز ایسی ملیں گی زیرے کے یہ فوائد جوائن کے یہ فوائد تو جب آپ وہ پڑھتے ہیں تو کیا آپ کو سارے پہلے پتہ تھے نہیں پتہ نا اس مثال سے سمجھیے گا آج جس طرح ہم شروع سے نمک مرچ مسالہ استعمال کرتے ہیں لیکن حقیقت میں ان کے اندر کیا فائدے ہیں کیا تاثیر ہے گرم ہے سرد ہے ٹھنڈا ہے وہ ہمیں نہیں پتہ ہوتا یہ الگ بات ہے کہ جب ہم کھا رہے ہوتے ہیں تو ہمیں وہ مل رہا ہوتا ہے لیکن جب کوئی اس فیلڈ کا ماہر ہمیں ایسی چیزیں بتاتا ہے تو ہم خوش ہوتے ہیں پھر ہم اور بھی زیادہ جوش سے کرتے ہیں مجھے اچھی طرح یاد ہے کہ بہت ساری چیزیں جو کبھی استعمال ہی نہیں کی تھی کھانے میں کہ کیا فائدہ ایسی اپنے پر تردد لیں جب اس کے فوائد پڑے تو ٹیسٹ یا خوشبو سے قطع نظر یہ سوچ کے اس کو استعمال کرنا شروع کر دیا کہ اس کا کوئی فائدہ ہی ہے نا نقصان تو نہیں ہے تو بس آج سے اس چیز کو شکر کی حقیقت کے ساتھ جوڑ دیجئے ہم سب شروع سے شکر کر رہے ہیں بٹ ہمیں شکر کی وہ حقیقت نہیں پتہ جو پتہ لگ جائے تو ہم کبھی نہ چھوڑیں ٹھیک ہے آئیے معلوم کرتے ہیں پیج نمبر 17 کتاب کے اعتبار سے یہاں تھوڑی دیر کے لیے حقیقت شکر کے حوالے سے اہل علم کے اقوال ملاحظہ کرتے ہیں تاکہ غلطی کا شائبہ نہ رہے اور ہماری زندگی صحیح خطوط پر استوار ہو سکے سوال یہ پیدا ہوتا ہے کہ شکر کی حقیقت کیا ہے امام قرطبی دیکھیے بک میں سے پڑھنے کا ایک اور آپ کو طریقہ بتاؤں ہاتھ میں ایک اچھی پینسل رکھیے جب میں بولتی ہوں تو آپ آراب لگا لیں کیونکہ مجھے پورا گمان ہے میرا اللہ درست کرے یا ٹھیک ہو کہ آپ کی اردو بہت اچھی ہے لیکن اس کے باوجود جب میں ساتھیوں کو اردو یا بکس میں ریڈ کرتے پڑھتی ہوں تو بہت ساری غلطیاں دیکھتی ہوں مثلا جیسے اب امام قرطبی ہے جنہوں نے ان کا نام نہیں سنا وہ امام قرطبی کہہ دیں گے قرطبی کہہ دیں گے قرطبی کہہ دیں گے تو جب بک میں پڑھ رہی ہوتی ہوں اردو کی تو آپ اگر ساتھ ساتھ وہ لفظ جو آپ کو نہیں لگ رہے ہیں کیونکہ ہم بہت شستہ اردو نہیں بولتے تو اس کے اوپر اعراب لگا لیا کریں تو اس سے آپ کا پھر کیا ہوگا دو فائدے ہوں گے ٹو ان ون ایک تو ہم شکر سیکھ رہے ہیں دوسری ہماری اردو اچھی ہو رہی ہے ٹھیک ہے انشاءاللہ تعالی امام قرطبی رحمہ اللہ فرماتے ہیں انعامات کرنے والے کے انعامات کا اعتراف کرنا اور ان انعامات کو منعم اب دیکھیے یہ منعم ہے اگر آپ کو نہیں پتہ تو اعراب لگا لے ورنہ اگر آپ منعم کہہ دیں گے نا تو اپوزٹ مانی ہے منعم اور منعم اپوزٹ ہے منعم انعام کرنے والا منعم جس پر انعام کیا جائے تو آپ پڑھنے میں تو مجھے سمجھ آ گیا آپ کو بھی سمجھ آ جائے گا کہ اللہ کی طرف اشارہ ہے لیکن پڑھنے میں اگر غلط کرا تو وہ بالکل معنی بدل جائے گا پھر اس کا آسان لفظ کیا ہوگا ان انعامات کو انعام دینے والے کی یا انعام کرنے والے کی نافرمانی میں نہ لگانا اب آپ دیکھیے کہ کیا حقیقت سمجھ آئی انعامات کرنے والے کون ہیں ہر لفظ پہ غور کیا کریں اور قرآن پاک میں تو سورۃ فاتحہ ہی میں یہ پیغام دے دیا جاتا ہے صراط الذین انعمت تو نے انعام کیا اور اگر انعمت تو میں نے انعام کیا تو کیا ہے کہ انعامات کرنے والے کے انعامات کا اعتراف کرنا دہرا لے ذرا پیچھے بھی پڑا تھا کیا میری زبان اللہ کے انعامات کا اعتراف کرتی ہے دیکھیے لفظ اعتراف کو ذرا کھولیں جو آپ میں سے اسٹوڈنٹس ہیں وہ تو بڑے آرام سے دیکھ لیں گے کیا روٹ ہوگا اعتراف کا روٹ کیا ہوگا عرفہ اور عرفہ کس کو کہتے ہیں پہچاننا اعتراف کی اصل پہچان ہے ہم جب کسی کو پہچانتے نہیں ہیں نا اس کا اعتراف نہیں کرتے عرف کا لفظ سنا ہے معروف ہم کہتے ہیں میں اس چیز کا اعتراف کرتی ہوں کیا اندر اس کے اندر اتنی بڑی بات ہے کہ میں اپنے لفظوں میں اس کو سمیٹ نہیں پا رہی اعتراف اپنی ہستی کو اور اپنی کمی بیشیوں کو پہچاننے کا نام ہے کہ میں تو ڈیزرو بھی نہیں کرتی تھی اور اللہ نے مجھے اتنا دیا دیکھیں آپ 100 کا نوٹ لے کر جاتے ہیں اور آپ کے گمان میں 100 روپے میں 1 کلو سبزی آتی ہے آپ کو پتہ تھا 1 کلو آنی ہے آپ کو مل گئی لیکن 100 کا نوٹ دیں اور سبزی والا آپ کو 5 کلو سبزی دے دے तो आप सोच में पड़ जाएंगे। आप कहेंगे 100 की तो नहीं इतनी आती, या तो इसको गलती लगी है या कोई और बात है। जब आपको अपने नोट से ज़्यादा चीज़ मिली तो आपके अंदर खुदबुद शुरू हुई। ये कैफियत नेमतों पे होती है कि मैं तो नहीं डिज़र्व करती थी इतना, ये अल्लाह ने क्या दे दिया। यकीन कीजिए कि एतराफ़ होता ही तब है जब उर्फ़ पैदा होता है, जब तारुफ़ पैदा होता है, जब मार्फत पैदा होती है। और अगर आप इतना बारीक एनालिसिस कर लेंगे ना, कभी नहीं हो सकता कि आपकी ज़ुबान पे कभी शिकवा है। ये जो नशुक्रियों के कलमात हैं ना, वो असल में ना पहचानने की अलामत है। हम क्या कह रहे होते हैं, दिया ही क्या, ये मेरे साथ क्यों हुआ है, अंदर पता क्या, मैं इतनी बड़ी हूँ, मेरे साथ तो बहुत अच्छा होना चाहिए था, मेरे साथ हल्का क्यों आया, मेरे साथ कम क्यों हुआ। बस इस अंदर के बड़ेपन ने अल्लाह की बड़ी बड़ी नेमतों को भी हमारी नज़रों में छोटा कर दिया। ज़रा सा बैठ के सोचे, मसलन मैं आपको ये लफ्ज़ एतराफ़ पे गौर करना सिखा रही हूँ, पहचानिए ज़रा अपनी आँखों की नेमत को। सच बताएं कि आप और मैं इस काबिल थे कि अल्लाह हमें दो आँखें देता, एक ही दे देता तो भी नहीं थे, उसने तो दो दी हैं। फिर दोनों में से दिखता है और दोनों का एंगल बिल्कुल ठीक है। आपने कुछ लोग देखे होंगे जिनकी एक आंख से दूसरी में थोड़ा सा फ़र्क होता है, टेढ़ा दिखता है, तो कहते वो नहीं देख सकते जब तक हमारी दोनों आंखों का बैलेंस एक ना होगा, हम नहीं देख सकते। अगर एक आंख का ये जो देखने वाला आला है वो इधर और दूसरा इधर हो, आप फोकस नहीं कर सकेंगे। तो फिर समझिए इनामात का एतराफ़। एतराफ़ क्या है, उर्फ़। उर्फ़ क्या है, पहचान। पहचान क्या है कि अल्लाह जी मैं इस काबिल नहीं थी, आपने मुझे बहुत दे दिया, अल्लाह हमें ये एतराफ़ दे दे। और इन इनामात को मुनीम की नाफरमानी में ना लगाना। 3 सेकंड गौर कीजिए, आज अमूमन जो इनामात, जो नेमतें आसाइशों की सूरतों में, अल्लाह ताला की दी हुई दौलत की सूरत में, औलाद और माल की सूरत में, शक्लो सूरत की सूरत में, घर कपड़ों जूतों की सूरत में हमें मिलती हैं, और हमें को मैं पे कर लीजिए चेंज। जो नेमतें मुझे अल्लाह ने दी हैं, क्या वो नाफरमानी में तो नहीं लगती। और इस चीज़ का भी एतराफ़ करना ही पड़ता है। नेमतें थोड़ी होती हैं ना, तो हमारी नाफरमानियों की लिस्ट मुख्तसर होती है। ज़रा सी नेमतें 4 दाने क्या घर में आने लगते हैं, हमसे नेमत संभलती नहीं है। आप देखिए कि अल्लाह ताला खाने पीने से नहीं रोकता, अच्छा कपड़ा पहनने से भी नहीं रोकता, अच्छी सी गाड़ी में बैठने से भी नहीं रोकता। लेकिन अगर ये सब कुछ नाफरमानी में लग जाए तो जुर्म है, और अगर फरमा बरदारी में लग जाए तो ये अल्लाह की नेमत है। वह अम्मा भी नेमत ही रब्बी का फहदिस, दुनिया की कोई नेमत बुरी नहीं है अगर वो फरमा बरदारी के रस्तों में लग रही है। आप यहाँ आए तो गाड़ी में आए ना, कोई मोटरसाइकिल पे आया होगा, कोई रिक्शे में आया होगा, पैसे थे तो फिर ही रिक्शा लिया ना, तो ये अल्लाह की नेमत थी। ख़तरा कब था कि आप 50 लाख की गाड़ी में किसी ऐसी जगह पहुँच जाते जहाँ नाफरमानी होती। इस नज़र से अपने घर का एक एक चप्पा नोट करें, ये एक छोटी सी एक्टिविटी लिख लें जब भी आपको मौका मिले। मैं नहीं कहती कल ही कर दीजिए या आज ही करें, जब मौका मिले अपने घर के एक एक कोने को, यानी एक सिरे से शुरू करके आखिरी कोने तक जाइए, और ज़रूरी नहीं सारा काम एक ही दिन करें। आज किचन में खड़े हैं तो कल आप ड्राइंग में, तो डाइनिंग में, तो लाउंज में, तो बेडरूम में, तो किसी वक्त कहाँ, हर कोने का जायज़ा लीजिए कि घर का ये कोना, ज़मीन का ये टुकड़ा, मेरा ये बेडरूम, मेरा ये लाउंज कहीं अल्लाह की नाफरमानी में तो नहीं लग रहा। बस इसके बाद खूब अच्छा खाइए, खूब अच्छा पहनिए, खूब अच्छे घरों में रहिए। इस दुनिया में खुश रहने का और नेमतों को एंजॉय करने का अगर सबसे ज़्यादा किसी को हक है ना, तो वही ईमान वाले को है। अल्लाह ताला हमें ये नहीं कहता हम रोते धोते ही रह जाए, हर वक्त हमारे माथे पे तेवरी चढ़ी हो और हम दुख की पोटली बने बैठे और कहें कि अब जाएंगे तो जन्नत में जाके खाएंगे, ये गलत सोच है। आज हमने इस्लाम को इतना गरीब बना दिया, इतना डिसऑर्गेनाइज बना दिया, इस्लाम के साथ ज़रा सी अच्छी ऑर्गेनाइजेशन भी कोई देख लेना तो माथा ठनक जाता है, कहते हैं अच्छा जी ये दीन है, जी यही दीन है, क्योंकि अल्लाह ने जन्नत बड़ी प्यारी बनानी है। तो लिहाजा इस पे समप करते हैं। क्या समझ आई हमें आपको कि हमने अपनी नेमतों को इस एंगल से देखना है कि मैं अल्लाह की नाफरमानी तो नहीं कर रही। बस इसके बाद फिर अल्लाह देखिएगा आपके लिए रास्ते बनाएगा। चंद अरबी अशार का तर्जमा है जो शायर ने शुक्र के हवाले से कहे हैं। अब आप इसको बिल्कुल एक ना नरम ज़ुबान से समझें, शायरी जो होती है ना ये बड़ा नरम कलाम होता है, कुंद और सख्त खुरदरे अंदाज से शायरी की खूबसूरती ख़त्म हो जाती है। अब शेर चूँकि अरबी में थे उसका हम तो उर्दू तर्जमा ही पढ़ सकते हैं। क्या शायर कहता है, अल्लाह ने तुझे रिस्क दिया। सोचे, दिया आपको, अल्हम्दुलिल्लाह, मुझे भी बहुत दिया, आपको भी बहुत दिया। क्यों दिया? ताकि तू इसकी इताअत करे। यानी अल्लाह ने आपकी मेरी सारी जिम्मेदारियां अपने हाथ में ले ली कि मैं तुम्हारे काम करता हूँ, तुम मेरे करो। बात समझ रहे हैं इसकी? अल्लाह ने मुझे आपको क्यों दिया? ताकि आसूदगी के साथ अल्लाह के काम करें। देखिए, आप में से जो माएँ हैं ना, वो इसको बहुत अच्छी तरह समझेंगी। बच्चों के इम्तिहान हो रहे होते हैं ना, तो आमतौर पे वही माँ जो सारा दिन बेटी के पीछे होती है, एक बर्तन धो दो, किचन साफ़ कर दो, खाना में बनाने में मदद कर दो, माँ क्या कहती है, जा मेरा बेटा तू पढ़, मैं तुझे खाना देती हूँ। बस माएँ सुबह नाश्ते का टेबल लगा के किचन में से लेके आ जाती हैं, क्योंकि इसे नाश्ता किए बगैर चले जाना है। जब आपके बच्चे के इम्तिहान होते हैं ना, तो आप अपने बच्चे को कहते हैं तुम पढ़ो, मैं तुम्हारे काम करती हूँ। स्त्री भी कर देती हैं माएँ कभी कभी। अल्लाह ने आपको मुझे क्या कहा? लीना ब्लुवाकुम अय्युकुम अहसनु अमला। हम सब इस दुनिया में कमरा इम्तिहान में, ये दुनिया एक बिग एग्जामिनेशन हॉल है। हमें अल्लाह ने क्या कहा? तुम मेरी इबादत करो। अल्लाह ताला ने आपको मुझे क्यों पैदा किया? वमा खलक़तुल जिन्ना वल इंसा इल्ला लियाबुदून। तुम इस दुनिया में मेरे नाम को ऊपर करो, इन्नी जाइलु फिल अर्दी खलीफा। मैं क्या करता हूँ? वमा मिन दाबतिन फिल अर्दी इल्ला अलल्लाहि रिज़्क़ुहा। पहली आयत बार में पारे की सूरत हुद की दूसरी आयत है कि कोई ज़मीन पर चलने फिरने वाला ऐसा क्रिएचर, कोई ऐसी मखलूक नहीं जिसका रिज्क अल्लाह ने अपने ज़िम्मे ना लिया हो। अफसोस के साथ हुआ क्या? अल्लाह के काम हमने कह दिया अल्लाह खुद ही कर लेगा। सच बताइए, ऐसा नहीं है? आज हम क्या कहते हैं, टाइम ही नहीं मिलता, अब क्या करें वो करें। और जो रोज़ी रोटी का मामला अल्लाह ने अपने हाथ में लिया, तो सुबह उठ के रात तक उसी के पीछे भागते रहते हैं। तो ज़रूरत है इस बात की कि अल्लाह की इताअत में रिज्क को इस्तेमाल किया जाए, और जो इसने एहसान किए इन पर शुक्र करे। बस तूने इसकी नेमतों पर शुक्र नहीं किया, बल्कि इसका रिस्क खाकर इसकी नाफरमानी के लिए जान बनाता रहा। यानी करना तो यह था कि इताअत कर, उसने एहसान किया इस पर शुक्र कर, लेकिन इंसान उससे मुख्तलिफ ही करता है। इमाम इब्ने क़य्यम रहमहुल्लाह, 30 नंबर लिख लीजिए, क्योंकि एक एक तारीफ़ के साथ एक एक नंबर डालेंगे ना, तो आपके जहन में भी नक्श हो जाएंगी कि हमने 3 मुख्तलिफ तारीफ़ें पढ़ी शुक्र की। क्या कहते हैं इमाम इब्ने क़य्यम? इबादत के अंदर अल्लाह के शुक्र की हकीकत का इजहार और एतराफ़ बंदे की ज़ुबान से हमदो सना की सूरत में होता है। इतनी बात जज्ब हो गई, इबादत में शुक्र दिल में। आज के बाद जो अगली नमाज़ पढ़नी है ना, उसमें आपने अपने दिल को चेक करना है, क्या मेरे दिल में शुक्र के जज्बे उमड़े हुए हैं और एतराफ़ बंदे की ज़ुबान से। एतराफ़ कैसे? सुभानकल्लाहुम्मा व बिहम्दिका, जहाँ भी लफ्ज़ अल्लाह का बोले ना, अल्हम्दुलिल्लाहि रब्बिल आलमीन, तो उस वक़्त आप दिल को साथ जोड़ें, अल्लाह मैं आपका शुक्र कर रही हूँ, अल्लाह मैं आपकी तारीफ़ें कर रही हूँ, अल्लाह आपने मुझे इतना कुछ दिया है। ऐसे आप अल्लाह ताला के साथ अपने ताल्लुक को महसूस करें कि आपको लगे कि मैं बातें कर रही हूँ। जैसे आप अपनी फ्रेंड के साथ बैठती हैं तो 10 मिनट 15 मिनट बात हो तो दिल में कितने जज्बे उभर जाते हैं। मोहब्बत के साथ इबादत करनी है। ये तो ज़ुबान से नेमतों का असर ज़ाहिर होता है, रहा दिल से ज़ाहिर होना, तो वो हजूर कल्बी से इबादत करना। ये नोट करें, दिल की हजूरी से। मैं मिसाल देती हूँ आपको, इस वक्त आप क्लासरूम में, क्या ये इल्म हासिल करना एक इबादत है? अल्हम्दुलिल्लाह, इबादत की तो कहना चाहिए, तो इबादत प्रोड्यूस करने वाली जगह है। नमाज़ें पढ़ते हैं, पर नमाज क्यों पढ़नी है? नमाज से मिलना क्या, वो तो यहाँ से मिलना है। आप इस वक्त अपनी कैफियत लें, सब मेरे समेत, पूरी कोशिश तो आप भी कर ही रहे हैं, और इसमें बेहतरी कीजिए। इस वक्त क्या मैं इस इल्म हासिल करने वाली इबादत में दिल की हजूरी से शामिल हूँ? आपकी नज़रें, आपकी आंखें, आपका दिल, आपको ऐसे महसूस हो कि आपके और इस टॉपिक के इर्द गिर्द कुछ भी नहीं है। ये कैफियत फिर इंशाल्लाह आपकी नमाज के दौरान भी आएगी और बाकी इबादत में भी होगी। फिर दूसरी चीज़ है अल्लाह से मोहब्बत करना। इस वक्त महसूस करें अल्लाह की मोहब्बत को, कितने कामों में से निकाल कर वो हमें यहाँ ले आया। ये अल्लाह की रहमत है ना, उसने आपसे मेरे से प्यार किया, उसने हमें इस जगह पे बुला लिया। हम घर में होते तो यकीन करें अभी भी कोई सब्ज़ी खाना, रोटी सालन चावल और यही कुछ चल रहा था। हमारी ज़िंदगी की डिक्शनरी इन्हीं चीज़ों पे पूरी होती है। खैर, फिर जिस्म के बाकी हिस्सों से अल्लाह की मुकम्मल फरमा बरदारी से शुक्र का इजहार होता है। मुझे तो सारी बात के बाद ये समझ आता है कि ज़ुबान से लेकर जिस्म के एक एक अंग तक हमारे दिल में अल्लाह की फरमा बरदारी और उसकी मोहब्बत का इजहार हो। ان تعریفات سے نتیجہ نکلتا ہے کہ شکر دل سے نعمتوں کے اقرار کا نام، اور زبان سے ان کے اقرار کا، اور عمل سے انعام کرنے والے کی رضا کی حصولی میں لگے رہنا ہے۔ تین چیزیں ہیں، شکر کیا ہے، دل نعمتوں کا اقرار کرے۔ مجھے نہیں اندازہ ہو رہا کہ پچھلے سے لے کے اب تک کے سیشن کے بیچ میں آپ نے اپنی نعمتوں کے بارے میں کیا سوچا۔ اگر جتنا ہم نے پہلے حصے میں پڑھا تھا نا بک کے فرسٹ ٹاپک میں، اگر میں اس پہ غور کروں نا تو یقین کریں مجھے ایسے لگے کہ آج میرا دل زیادہ اچھا کام کر رہا ہے۔ جیسے اللہ نہ کرے جسمانی طور پہ بیماری ہو تو سانس لینے میں مشکل ہوتی ہے، کولیسٹرول آ جاتا ہے، سیڑھیاں چڑھنا مشکل ہوتا ہے، لیکن جب بندے کی صحت ہوتی ہے تو سارے کام آسانی سے ہو جاتے ہیں نا۔ شکر کا مقام جاننے کے بعد دل میں جگہ بنتی ہے، میں کچھ نہیں ہوں، میرا مالک جو دے رہا ہے میں اس کا حق ادا نہیں کر سکتی، اور زبان جسم کا ایک ایک انگ اللہ کی محبت میں چور ہو جائے۔ کل ایک سیشن ہوا تھا، شاید آپ میں سے کچھ لوگ سن سکے ہوں گے، مکسلر پہ آیا تھا، اللہ کا پیار، یعنی ایک بچی کی کہانی سنائی تھی کہ سسرال میں وہ کیسے اسے نبھا کیا، ہر طرح کے حالات آئے، سب کی خدمت کی، سب سے محبت کی، لیکن پیچھے موٹیو ایک الگ تھا کہ میں نے جو کرنا ہے اللہ کے لیے کرنا ہے۔ بہت ہی پیارا ٹاپک تھا، یعنی جو بچیاں اپنے گھروں میں نئی نئی بسنے والی ہیں ان کے لیے تو وہ پورا تھیم ہی وہ تھا۔ حقیقت یہ ہے کہ ہم اس دنیا میں اللہ والی امیدیں دوسروں سے لگا کے ٹوٹتے ہیں، یا پھر ہماری دل میں دوسروں کا خوف یا ان کی تعریف و توصیف ہوتی ہے۔ تو جب اللہ نے مجھے آپ کو سب کچھ دیا، گھر سے نکلے یہاں آنے تک للہ للہ للہ، اللہ آپ کے لیے چاہ رہی ہوں، اللہ جی آپ نے توفیق دی، اللہ جی آپ کا شکریہ، اللہ جی آپ قبول کرنا، اللہ جی آپ آسانیاں کرنا، مجھے بتائیے گھر سے یہاں آنے تک کے چار پانچ گھنٹے یا جو بھی آپ کا سفر ہوگا، آپ کا وہ عبادت میں گزرا ہوگا کہ نہیں گزرا ہوگا؟ آپ میں کوئی دور سے آیا، کوئی قریب سے آیا، کوئی کہیں سے آ سکتا ہے، کوئی کہیں سے آ سکتا ہے؟ کل کچھ لوگوں نے مجھے کہا کہ لاہور سے ہم صرف سیالکوٹ آئیں گے یہ سیشن سننے کے لیے، کیونکہ ہم چاہتے ہیں کہ وہاں بیٹھ کے سنیں۔ تو میں سوچ میں تھی کہ آپ لاہور سے آ رہی ہیں، اگر سیالکوٹ سے ہی کوئی آ جاتا ہے تو اس کے لیے کتنی بڑی سعادت کی بات ہے۔ یعنی جب ہمیں علم کی قدر آتی ہے نا تو دل میں شکر گزاری پیدا ہوتی ہے۔ پھر مثال دی ہے کہ انہوں نے، مثلاً ایک انسان کو اللہ نے بے شمار مال عطا کیا، تو یہاں شکر کا اقرار یہ ہے کہ بندہ اس مال میں سے اللہ کا حق دے۔ اس کو نوٹ کریں، سب سے پہلا آپ کے میرے اوپر نعمت میں سے شکرانہ کیا، کچھ اللہ کو دے دیں۔ دیکھیے آپ کے گھر میں اورنج آتے ہیں نا، مالٹے آتے ہیں، سبھی کے آتے ہیں فروٹ، ایک خوبصورت سا اورنج پکڑے اپنی ماسی کو دے دیں۔ آپ کے گھر میں کیلے آتے ہیں نا، سب میں سے اچھا ایک کیلا، دیکھیے آپ کے پاس تو ماشاءاللہ 12 تو ہوں گے نا، درجن تو لاتے ہی ہیں نا، آپ کے پاس 11 کیلے موجود ہیں، گھر میں دو تین بھی کھانے والے ہیں، دو دو تین تین کیلے اس کے نصیب میں ہوں گے انشاءاللہ۔ ماسی کو ایک دے، چنے سب سے اچھا کیلا نکال کے ماسی کے گود میں بچہ اس کو دے، اور اللہ سے کہے اللہ تیرے لیے۔ سب سے پہلے اپنی نعمت میں سے اللہ کے لیے نکالیں۔ یہ مثال دی ہے فروٹ کی، ہر چیز میں عادت بنا لے، روز کے کھانے میں سے، روز کی نعمت میں، ہر وہ چیز جو گھر میں آتی ہے میرے، اس کے اندر سے میں نے پہلے اللہ کو دینا ہے۔ آپ یقین کریں ویسے کیلے کم میٹھے ہوتے ہیں، ایک دے دیں باقی اور میٹھے ہو جائیں گے۔ اور یہ جو مائیں روتی رہتی ہیں نا، بچے کھاتے کچھ نہیں، ہمیں اپنے بچوں کا تو کھانا دکھتا ہی نہیں ہے، اور دوسرا ذرا ایک سے دوسرا کھا لے کہتے ہیں اس کا بچہ کھاتا بہت ہے، سمجھ رہے ہیں؟ آپ کسی کے بچے کو کھلائیں، اللہ آپ کے بچے کو کھلائے گا۔ وہ کل جو کہانی سنائی اس میں ایک سینٹینس ہے جو کہ شکر ہی ٹاپک ہے، تو یہاں کوٹ کر رہی ہوں۔ وہ بچی سسرال میں نئی نئی گئی، اپنی ساس کے ساتھ اچھا معاملہ کرنے لگی، کیونکہ اللہ کا دین سکھاتا ہی ہے، جہاں رہو اچھا رہو، عزت کرو، پیار کرو۔ تو کہتی ہے کہ میں نے ادھر اپنی ساس کے ساتھ اپنے سسرال سے پیار اور محبت شروع کی، تو ایک دن میری ماں کا فون آیا، تو وہ کئی سال سے بیاہی ہوئی بہو جو گھر میں تھی، ذرا سا گھر کا ماحول خراب تھا، کہنے لگی بٹیا یہ تائرہ کو پتہ نہیں کیا ہوا، اس کا مزاج بڑا اچھا ہو گیا۔ کہتی میری ماں کو نہیں پتا، میں نے اللہ سے کہا تھا کہ اللہ میں اپنے ان ماں باپ کی خدمت کر رہی ہوں، تو میری ماں باپ کی خدمت کرنے والا بنا دے، یہ نند ادھر اچھی ہو رہی ہے تو بہویں ادھر ماں کے ساتھ اچھی ہو رہی ہیں۔ اب بولے آپ لا ان شکر تم لا ازید انکم، یہ سبق نہیں پڑھا ہم نے، बस हम तो बस अल्लाह रहम करे अपने माहौल के मुताबिक जा रहे हैं। देखिए, इज़्ज़त कीजिए, इज़्ज़त लीजिए, प्यार कीजिए, प्यार लीजिए, ना किसी पे ज़्यादती करें ना किसी का हक लें। अल्लाह तो हमें इतना खूबसूरत बन के सिखाता है, 100 लोगों में बैठे तो 100 लोगों को खैर दें और 100 की खैर भी लें। हमारे दिलों में जो फिक और गंदिशें और उलझने आती पड़ती हैं ना, उसकी वजह ये हम शुक्र नहीं करते। कोई नहीं होता तो हम बड़ा कहते हैं, जब कोई आ जाए हम कहते हैं आना नहीं था, बस हमारे बेटे की शादी नहीं हो रही थी तो हम अकेले थे, अब अल्लाह ने शादी करवा दी, बहू आ गई, शुक्र कीजिए बहू आ गई। और आपकी शादी नहीं हो रही थी, अल्लाह ने शादी करवा दी, आपको कोई ले गया, शुक्र कीजिए कोई मुझे ले गया। दोनों तरफ से शुक्राना होगा, घरों में सुकून और मोहब्बत का बात ही है। आने वाले भी शुक्र करें, ले जाने वाले भी शुक्र करें, फिर देखिए ज़िंदगी कितनी प्यारी हो जाती है। अल्लाह ताला ने जो नेमत दी उस पर शुक्र कीजिए। फिर उसके बाद देखिए कि एक इंसान को अल्लाह ने बेशुमार माल अता किया, तो यहाँ शुक्र का इकरार यह है कि बंदा इस माल में से अल्लाह का हक दे, यानी ज़कात अदा करे, सदका दे और रिश्तेदारों पर खर्च करे, दीगर भलाई के कामों में माल दे, और फिर इस माल को अपनी ज़ात और अहलो याल पर भी जायज़ तरीके से खर्च करे। कभी ऐसे बंदे का माल कम नहीं हो सकता जो अपने माल में से अल्लाह का हक दे। देखिए, सबसे पहले लिखा है ज़कात, ये तो करनी है, ये तो हमारे हाथों का मैल है, ये तो हमारे बाकी माल को पा करती है, ज़ाहर कम होता है लेकिन असल से बाकी माल जो है वो बढ़ने लगता है। फिर उसके बाद सदका, सिर्फ 2.5 पे क्यों रहते हैं? अक्सर लोग मुझसे पूछते हैं फ़लाँ जगह ज़कात लगती है, उसको रिश्तेदार को दे दें, फ़लाँ गरीब है फ़लाँ, तो मैं सोचती हूँ कि 100 में से 2.5 है ना, 2.5, पीछे 97.5 भी तो है। आपको जहाँ शक होता है कि मेरे फ़लाँ रिश्तेदार को ज़कात लगती है नहीं लगती, आप उसको 97.5 में से 0.5 ही दे दीजिए, थोड़ा तो नहीं है। लेकिन हम सोचते क्या हैं कि वो 2.5 के अंदर सारा कुछ पूरा हो जाए। हाँ, मिसाल दे रही हूँ, खुशी से सदका किया करें, एक स्माइल भी सदका है, अच्छी बात भी सदका है। आपका दिल कर रहा है किसी को दिल दुखाने वाली बात कहने को, आप कहते मैं नहीं कहूँगी, इसका दिल दुखेगा, अल्लाह जी मेरी तरफ से ये सदका लिख लें, वल्लाह ही आपकी ज़ुबान का सदका है। मेरा दिल कर रहा है किसी को जवाब दूँ आगे से ज़रा पटख के बोलूँ, अल्लाह जी मैं नहीं बोलती, मैं सदका करती हूँ, मैं अपनी इज्जत का सदका करती हूँ, फ़लाँ ने मेरी बेइज्जती कर दी, मैं नहीं आगे से बोलती, मैं बोल सकती हूँ, ये इज्जत के सदके हैं। हमने ये सबक नहीं सीखे, वरना हम बड़े खूबसूरत होते हैं, यकीन करें। इतने प्यारे लोगों के बीच में रहकर हम दुखी क्यों हो जाते हैं, कभी आपने सोचा? क्योंकि हम सदका नहीं करते, और सबसे मुश्किल सदका इज्जत का सदका होता है। फिर इसके बाद देखिए, रिश्तेदारों पे खर्च करना, ढूंढिए, चले आप एक छोटी सी लिस्ट बना लें, मैं भी बनाऊंगी इंशाल्लाह और आप भी बनाएं। हम अपने रिश्तेदारों पे एक एक नज़र डालते हैं, आप करीब से शुरू करें, आप आपके माँ बाप, बहन भाई, उनके बच्चे, फिर मामू, फूफा, खाला, चचा, करीब, फिर उनके बच्चों के, मेरे सारे ख़ानदान में कौन किसके पास कम है? आप कहते इतनों की तो कोई बुरी नहीं कर सकता, तो वो मालिक है ना। आपने इस साल सर्दियों में 5 जोड़े बनाने थे सर्दी की नियत से, आप कहते हैं कि 5 की बजाय 4 बना लेती हूँ, और 1 जोड़े की कीमत मैं अपने फलां रिश्तेदार के घर में आटा चावल दे आती हूँ, शायद मेरा 1 जोड़ा तो गुजारा हो जाता लेकिन उसकी 1 महीने का राशन आ जाएगा। अपनी ज़रूरतों पे से कम करें और अपने रिश्तेदारों पे खर्च करें, 1 साल ऐसा कर लें हम सारे, हमारे ख़ानदान के अक्सर लोग अल्हम्दुलिल्लाह सेल्फ सफिशेंट हो जाएंगे, उनको मांगना नहीं पड़ेगा। बहरहाल, फिर देखिए, फिर उसके बाद दीगर भलाई के कामों में माल देना। कभी आप सोचें, आज तो फिर वही बात कहने को दिल कर रहा है कि अपनी एक शादी के मौके पे करोड़ों लगाएं, और भलाई के कामों में, आज दीन के कामों में हमारा हाथ कितना, ये भी सोचे इंसान, देने वाले बहुत हैं अल्हम्दुलिल्लाह, मैं दे दूँ मेरा हिस्सा डल जाए, मुझे तो ये समझ आता है। जिनको अल्लाह ने समझ दी है वो दिल खोल के देते हैं, और जिनको अल्लाह ने माल दिया लेकिन दिल नहीं दिया, वो हरों के रोना रोते रहेंगे। यानी मुझे सबसे ज़्यादा बुरा वो शख्स लगता है जो दीन के लिए पैसा मांगे और अपनी ज़ात के लिए भी मांगे, मुझे नहीं अच्छा लगता। मुझे ऐसे लगता है कि जब अल्लाह का काम है तो अल्लाह खुद जानता है। कभी आपने, मैंने किसी से पैसे मांगे कि ज़रा दे दो, आज सब्ज़ी ले आऊँ, गोश्त पका लूँ, अल्लाह ना करे हम में से कोई इस हालात पर पहुँचे, लेकिन सफ़ेद पोशी का भरम भर ले, मत खाएं गोश्त, दाल पका ले, लेकिन घर में है। खुद अल्लाह ने ये बंदे को समझ दी है। कुरान में एक आयत है कि वो लोग जो लोगों से मांगते भी नहीं, सूरह बकरा में सूद की आयतों के बिल्कुल करीब करीब ये सारे मौजू चलते हैं कि खुद ढूंढो, वो तो बेचारे लोगों से लिपट लिपट के मांगते भी नहीं हैं और लोग उनको बड़े गनी समझ रहे होते हैं। तो क्या पता चला, सबसे पहले ज़कात, फिर सदका, फिर रिश्तेदारों को ढूंढिए, फिर माल बचते, फिर भलाई के कामों में लगाएं। فاستبقوا الخیرات، بہت سارے کام ہیں نیکی کے، پھر اس کے بعد اس مال کو اس کے بعد اپنی ذات اور اہل و عیال پر جائز طریقے سے خرچ کریں۔ اچھا ہم کیا کرتے ہیں موسٹلی؟ ہم پیچھے سے شروع کرتے ہیں، پھر ہماری اپنی نہیں پوری پڑتی، پھر گئے رشتہ دار، پھر گئے نیکی کے کام، پھر بعض دفعہ تو سوال کیا ہوتے ہیں کہ واقعی زکوٰۃ ہے مجھ میں؟ اچھا اتنی زکوٰۃ اتنی زکوٰۃ، تو ہمیشہ یاد رکھیے بانٹ ٹھیک رکھیں گے اللہ تعالیٰ آپ کو کبھی کبھی نہیں دے گا۔ میں نہیں مان سکتی کہ اللہ حلال سے اور قناعت سے لینے والے کو کبھی کسی کے آگے کھڑا کر دے کہ لاؤ مجھے دے دو۔ اور اپنی ضرورتوں کو کم رکھیے، دوسروں سے تقابل مت کیجیے، اللہ نے جو دیا اس پہ کافی ہوں گے، انشاءاللہ اللہ خیر دے گا۔ ٹھیک ہے، اس کے بعد ایک چوتھی تعریف دیکھیے، امام حسن بصری رحمہ اللہ، یہ کون تھے؟ تابعین میں سے تھے، صحابہ میں سے، جو دور گزرا اس کے بعد کے دور کے بزرگ تھے۔ کہتے ہیں، بڑا پیارا ان کا قول ہے، یہ حلال مال تجھے ملا ہے، اسے اپنے لیے وبال جان نہ بنا، اور جان لے قیامت کا دن حسرتوں کا دن ہوگا، سب سے زیادہ حسرت اور ندامت اس شخص کے حصے میں آئے گی جو اپنا مال کسی دوسرے کی نیکیوں کے پلڑے میں دیکھے گا۔ اس کو ہائی لائٹ کریں پہلے، اور یہ ذرا سا امیجینیشن میں لائیے، تصور میں لائیں، آپ قیامت کے دن کھڑے ہیں اور آپ کو پتا اس دن نفسی نفسی ہوگی، میری جان میری جان میری جان، اس دن بندہ بڑا حریص ہوگا، کیونکہ لِکُلِّ امرِئٍ مِّنْهُمْ یَوْمَئِذٍ شَأْنٌ یُغْنِیهِ، سورۃ البسا میں آتا ہے، ہر بندے کی اس دن ایسی حالت ہو جائے گی جو اس کو دوسروں سے بے نیاز کر دے گا۔ یوم یفر المرء من اخیہ و امیہ و ابیہ، اب ایسا وقت ہے، پہلے ہی آپ کی پوری نہیں پڑ رہی، اتنے میں آپ کی نظر پڑے گی اور آپ کی نیکی کسی دوسرے کے پلڑے میں پڑی ہوئی ہے، جس کے جمع کرنے پر وارث تو خوش ہو لیکن جمع کرنے والا رنجیدہ ہو، ہائے دائمی حسرت اور بے فائدہ بوجھ۔ سمجھ آئیے یہ آخری مثال؟ قیامت کے دن آپ کا مال دوسرے کے پلڑے میں پڑا ہوگا، جس کو جمع کر کے وارث خوش ہو رہا تھا۔ عموماً لوگ کیا کہتے ہیں، اپنے پیچھے اتنا چھوڑنا۔ میں اکثر اپنے کلچر پہ نظر ڈالوں تو مجھے یہ سوچ دکھتی کہ آج بچوں سے ناراض ہیں آپ، بیوی سے دن میں دو تین دفعہ مال خرچ کرنے، کام لیا زیادہ پہ جھگڑا ہوتا ہے، اتنا کیوں خرچ کیا، اتنے کے کپڑے سردیوں کے آنے، تو جھگڑا، لیکن انہیں بیوی بچوں کے مستقبل کے لیے، اپنے بعد کے لیے کروڑوں کی جائیدادیں بنا رہے ہیں، ہمارے بعد ہمیں یاد کریں گے تو دنیا میں بھی تو یاد کروائیں۔ یعنی نبی صلی اللہ علیہ وسلم نے کہا کہ تیری زندگی میں صبح آ جائے تو شام کا فکر نہ کر، شام آ جائے تو صبح کا فکر نہ کر، ایسے ہی نا، یعنی آج اچھا گزاریے۔ یہ تو بڑا بخل ہے کہ آپ آج کا دن اپنی ضروریات بھی نہ بچوں کی پوری کریں اور آپ ان کے لیے ہزاروں لاکھوں خرچ کریں، اور یقین کریں جس کے پاس جتنا مال زیادہ اتنا دل تنگ، ہرس آ جاتی ہے۔ آج رستے میں نے ایک چیز آبزرو کی، آپ کو بتاتی ہوں، ویسے تو آپ کو رستوں میں، آپ کو پتہ ہے، کوئی فروٹ بیچ رہا ہے، کوئی اورنج بیچ رہا ہے، تو ابھی ہم یہاں ٹریفک میں سٹک تھے تو بالکل ہماری گاڑی کے پاس سے ایک ریڑھی والا گزرا، یقین کریں اس کو کیا بولتے ہیں، سیویاں سی ہوتی ہیں، تلی ہوئی سی سیویاں اور چپس، ایک ریڑھی کے اوپر اس نے وہ سوئیوں کی ریڑھی لگائی اور ساتھ چپس کے پیکٹ تھے، تو بالکل اس کی ریڑھی ہماری گاڑی کے پاس سے گزری۔ تو میں اپنے دل میں سوچ رہی تھی، اس کی کل کائنات یہ ہے، ساری ریڑھی بھی بک جائے گی تو مجھے اب یہاں کی مہنگائی کا اندازہ نہیں ہے، ساری بھی کو بک جاتی تو 2000 روپے سے زیادہ کا سامان نہیں تھا اس میں، اور آج اس نے اسے 2000 میں سے اپنے بیوی بچوں کے لیے روٹی کما کے لے جانی ہے، اور اس کے برعکس مجھے وہ لوگ جو کہتے ہیں اب اماں کروڑوں میں نہ دعائیں دیا کرو، تھوڑی ہوتی ہیں اربوں میں دو، ایک ماں ہے تو وہ بچوں کو ہمیشہ دعا دے شروع سے دیتی ہیں، ہم نے بھی سنا ہوا ہے، اللہ تم پہ کروڑوں رحمتیں کرے، یہ تب کہتی تھی جب کروڑ کا لفظ کبھی سوچا بھی نہیں تھا، تو ان کا بیٹا ہی سنا رہا تھا، میں اماں کو کہتا اماں اب یہ نہ کہا کرو کروڑوں میں، کروڑ چھوٹا ہو گیا ہے، اب یہ کیا کرو میرے بیٹے پہ اللہ اربوں رحمتیں کرے، یعنی ایک طرف یہ معیار بھی ہے۔ تو میں سوچ رہی تھی اس نے بھی رات کو روٹی لے جانی، اب اگر اس کے ریڑھی پہ 2000 کا سامان ہے، سارا تو نہیں بکتا نا، اگر اس کا 500 کا بک گیا تو یہ خوش ہو جائے گا کہ آج میرے بیوی بچوں کی روٹی پانی آ گئی۔ واللہ ہی سچ بتائیں، دل دماغ جسم کا ایک ایک ٹکڑا اس کا، میرا آپ کا سب کا ایک ہی جیسا نہیں ہے، پھر ہم روتے ہیں ہمارے حالات خراب ہے، جس کا باپ بھائی شوہر بیٹا اور باپ رزق کی تنگی کا شکار ہے اس کو جا کے شکر سکھائیے، پھر سمجھ آ جائے گی کہ شکر کتنی پیاری چیز ہے، اور اللہ ہمیں کل کی فکر سے زیادہ آج کی فکر لگا دے۔